قادر مطلق خدا باپ اور بیٹے اور روح القدس کا فضل اور اطمینان آپ کو ہمیشہ حاصل ہوتا رہے۔ ہم نے پچھلے دو ہفتوں میں خدا کے کلام میں سے خدا کی خاموشی کی بابت سیکھا۔ بہت سی باتیں ہم نے سیکھیں، آج ہم یہ سیکھیں گے کہ خدا بڑے بڑے کام کرنے سے پہلے خاموش محسوس ہوا ہے۔ بائبل کا اندراج، بائبل کا ریکارڈ یہ بتاتا ہے کہ خدا نے کمیونیکیشن میں پاز لیا، ٹھہر گیا، رک گیا، توقف کیا، وقفہ کیا خدا نے۔ اور پھر جب اس خاموشی کے سپین، اس دور، اس دورانیے کے بعد جب خدا نے کمیونیکیٹ کیا، جب خدا نے کام کیا، تو وہ بہت بڑا کام تھا۔ تو خدا جب خاموش ہوتا ہے، جب خدا خاموش محسوس ہوتا ہے، تو کچھ بڑا کام کرنے کی تیاری کر رہا ہوتا ہے، کچھ بڑا ہونے جا رہا ہوتا ہے۔ چلیے دیکھتے ہیں بائبل میں سے خاموشی کے بعد کیے گئے خدا کے بڑے بڑے کاموں کی چند مثالیں، سم ایگزامپلز آف گاڈز مائٹی ورکس ڈن آفٹر ہز سائلنس۔ بائبل ابتدا میں ہی بتا دیتی ہے کہ خدا نے زمین اور آسمان کو پیدا کیا۔ زمین ویران اور سنسان تھی اور گہراؤں کے اوپر اندھیرا تھا، اور خدا کی روح پانیوں پر جنبش کرتی تھی، اور خدا نے کہا روشنی ہو جا، تو روشنی ہو گئی۔ پاز نظر آتا ہے، سائلنس نظر آتی ہے، خدا کی خاموشی دکھائی دیتی ہے۔ پیدائش کی کتاب کی پہلی دو آیات میں خدا کا کلام کرنا محسوس نہیں ہوتا، جب وہ خاموشی توڑتا ہے، جب وہ بات کرتا ہے تو پھر کہتا جاتا ہے اور کائنات بنتی جاتی ہے، وہ بولتا جاتا ہے، چیزیں بنتی جاتی ہیں۔ سو اس کائنات کی تخلیق خدا کی محسوس ہونے والی خاموشی کے بعد ہوئی، اور اس کے بعد سیت کی پیدائش ہوتی ہے قائن کے قتل کرنے کے بعد۔ بائبل کے اندراج کے مطابق جب حابل مارا جاتا ہے، پھر خدا انہیں بیٹا دیتا ہے، اس کا نام سیت رکھتے ہیں، اور سیت کی پیدائش سے لے کر ہنوک کی پیدائش تک 622 برس بنتے ہیں۔ اور پھر ہنوک کے بارے میں لکھا ہے وہ خدا کے ساتھ ساتھ چلتا رہا، اور پھر خدا کو پسند آیا کہ وہ موت کا مزہ نہ چکھے، اور خدا نے اسے اٹھا لیا، اور اس کے اٹھائے جانے تک، سیت کی پیدائش سے ہنوک کے آسمان پر اٹھائے جانے کے بیچ 987 برس کا وقفہ ہے۔ اور اس سارے عرصے میں اگر ہنوک کی پیدائش تک ہی ہم سوچیں تو 622 برس تک کہیں خدا کے بولنے کا ریکارڈ بائبل میں لکھا ہوا نہیں۔ سیت کی پیدائش سے اگر گنتے ہیں تو ہنوک کی پیدائش تک 622 برس ہیں، اور اس کے اٹھائے جانے تک 987 برس، 987 ایئرز بنتے ہیں۔ اس عرصے میں خدا کے منہ سے کلمے کا نکلنا بائبل میں درج نہیں ہے، لیکن اتنے برسوں کے بعد خدا کا ایکشن نظر آتا ہے، خدا کا کام نظر آتا ہے کہ اس نے ہنوک کو اٹھا لیا اور اسے مرنے نہ دیا، اسے موت نہیں دی، بلکہ اسے زندہ اٹھا لیا۔ اور خدا پیغام دیتا ہے کہ وہ جو میرے ساتھ چلتے ہیں، میں انہیں موت سے بچاؤں گا، اور میں انہیں اپنے پاس بلا لوں گا، میں انہیں اپنے گھر میں لے آؤں گا، میں انہیں اپنے رہنے کی جگہ میں لے آؤں گا، اور وہ میرے جلال اور میری حضوری میں عبدالآباد رہیں۔ خدا کتنا بڑا کام کرتا ہے کہ وہ موت کے بغیر ہی ہنوک کو اٹھا لیتا ہے۔ پھر طوفان سے دنیا کی عدالت ہوتی ہے، خدا ہنوک کے بعد، اس کے اٹھائے جانے کے بعد جب عدالت کا فیصلہ کرتا ہے
तो हनोक के उठाए जाने से अदालत का फैसला करने के दरमियान तकरीबन 600 वर्ष का अरसा है। अब फिर इस अरसे के बीच में खुदा का कलाम करना बाइबल में दर्ज नहीं है और महसूस होता है कि खुदा ने खामोशी साध ली, खुदा चुप हो गया, खुदा ने बात नहीं की। हनोक को उठाया जाना खुदा का एक्शन नजर आता है, लेकिन उसके बाद खुदा का कलाम करना बाइबल में दर्ज नहीं। महसूस होता है वो खामोश हो गया, उसने पॉज ले लिया, उसने वक्फा किया और फिर वो बोला, जब नूह के तीनों बेटे पैदा हो चुके हैं और पैदाइश की किताब का छठा बाब शुरू हो चुका है, तीसरी आयत में खुदा का कलाम दिखता है कि खुदा ने जमीन पर बदी बढ़ते देखी तो वो दुखी हुआ और उसने फैसला कर लिया कि मैं अब अदालत करूंगा और इस जमीन को बर्बाद करूंगा। और नूह को और उसके खानदान को हिदायत जारी हुई कि कश्ती बनाओ, जानवर और परिंदे लाओ, उनके लिए खाने पीने का इंतजाम करो और मैं तूफान से दुनिया को बर्बाद करूंगा लेकिन तुम्हें बचा लूंगा। तकरीबन 600 बरस फिर खुदा की खामोशी दिखाई देती है और खामोशी के बाद अदालत होती है और इस अदालत में फिर एक बचाओ का सॉल्वेशन प्लान खुदा दिखाता है कि जो खुदा का हुक्म मान लेते हैं, जो खुदा की बात मान लेते हैं, जो खुदा का फरमान बजा लाते हैं, those who obey God, God saves them in the flood. वो नूह का घराना जो खुदा की बात मान लेता है वो बच जाते हैं तबाही और बर्बादी से। दुनिया मरती है, तबाह होती है, मिट जाती है, लेकिन खुदा का फरमान कबूल करने वाले और मानने वाले बच जाते हैं। 600 बरस खामोशी दिखती है, अदालत होती है, फिर खुदा का कलाम और खुदा का एक्शन नजर आता है। चौथा बड़ा काम जो हमें दिखता है एक बड़े स्पैन ऑफ साइलेंस के बाद, एक बड़ी खामोशी के अरसे के बाद, वो है अब्राहम और उसकी नस्ल से अहद का बांधा जाना। 75 बरस का था जब हारान से निकला और फिर 99 बरस का होता है जब खुदा उस पर फिर जाहिर होता है। इस्माइल की पैदाइश से लेकर खुदा जब उसे विजिट करता है, खुदा उस पर जाहिर होता है अब्राहम पर और उसको उससे अहद बांधता है और कहता है कि मैंने तुम्हें और तेरी नस्ल को चुन लिया कि मैं उनका खुदा होऊंगा और वो मेरे लोग होंगे। पैदाइश की किताब के 16वें बाब की 16वीं आयत से 17वें बाब की पहली आयत के दरमियान 13 बरस की खामोशी महसूस होती है। खुदा खामोश दिखता है, लेकिन जब खुदा बोलता है इस खामोशी के अरसे के बाद, जब खुदा का कलाम जो बाइबल में लिखा हुआ है उससे हम अपने सामने रखते उस पर गौर करते हैं तो पता चलता है खुदा ने कितना बड़ा काम किया कि खुदा ने अब्राहम और उसकी नस्ल के साथ अपना अबदी दायमी अहद बांध लिया कि अब से मैं तेरा और तेरी नस्ल का खुदा हूंगा और वो मेरे लोग होंगे और ये दायमी अहद होगा। खुदा ने कितना बड़ा काम किया 13 बरस की खामोशी के बाद। और फिर पैदाइश की किताब का इख्तिताम जब होता है यूसुफ की वफात और उसके ऊपर मातम और रंज के किए जाने के साथ, और खुरूज की किताब का आगाज होता है जिसमें बनी इसराइल दिखाई देते हैं कि वो दुख उठाते हैं, उन्हें शिकंजे में कसा जाता है, उनके ऊपर जिंदगी का दायरा तंग किया जाता है। साइलेंस का पीरियड है तकरीबन 300 इयर्स का। पैदाइश की किताब का इख्तिताम और खुरूज की किताब का आगाज, इन दो किताबों के बीच में तकरीबन 300 की खामोशी है। खुदा का कलाम करना दिखाई नहीं देता। ये 300 बरस खुदा खामोश दिखाई देता है, महसूस होता है, लेकिन जब वो बात करता है तो कहता, मैं उतरा हूं अपने लोगों को बचाने के लिए, आई हैव कम डाउन टू डिलीवर माई पीपल। खुदा
اسرائیلیوں کو مصر سے چھڑا کے لے جاتا ہے. اور کیا معجزات ہوتے ہیں مصریوں کے لیے، تو وہ آفتے ہیں لیکن اسرائیلیوں کے لیے وہ بڑے معجزے قدرت کے کام ہیں. اور پھر ایک خاموشی ہمیں دکھائی دیتی ہے آستر کی کتاب میں، یہاں تک ہے کہ آستر کی کتاب میں لفظ خدا بھی نہیں ملتا. ایسی کتاب ہے بائبل میں کہ جس میں لفظ خدا نہیں لکھا ہوا، خدا اس میں لکھا ہوا نہیں، خدا کے منہ کا کوئی لفظ وہاں محسوس نہیں ہوتا کہ خدا نے کسی شخص سے بات کی ہو اور وہ آستر کی کتاب میں لکھی ہو. لیکن کام خدا کا دکھائی دیتا ہے. آستر کی کتاب میں خاموشی دکھائی دیتی ہے، لیکن خدا نے سوسن شہر میں اسرائیلیوں کو بچایا جب حمان نے ان کے لیے پلاٹ تیار کیا اسرائیلائٹس کو مارنے کے لیے، ان کا جینوسائڈ کرنے کے لیے، ان کی نسل کشی کرنے کے لیے. تو خدا کام کرتا ہے اور اس کا کام دکھائی دیتا ہے. بڑا عرصہ خاموشی دکھتی ہے لیکن خدا بڑا کام کرتا ہے. اور اسی واقعے سے پھر عید پوریم جنم لیتی ہے، اس کا آغاز ہوتا ہے اور بنی اسرائیل آج بھی اس عید کو مناتے ہیں. اور پھر ایک بڑا وقت خاموشی کا آتا ہے دونوں عہد ناموں کے بیچ میں. سادگی سے سمجھنے کے لیے کہ ملاکی سے متی کے بیچ میں جو عرصہ ہے وہ تقریباً 400 سال ہے، 4 صدیاں ہیں. سائلنس آف اراؤنڈ 4 سینچریز بٹوین بوتھ ٹیسٹامنٹس، اولڈ ٹیسٹامنٹ اینڈ دا نیو ٹیسٹامنٹ. اسے دور بین العہدین بھی کہتے ہیں، دو عہدوں کے عہد ناموں کے بیچ کا وقفہ خاموشی کا ہے. نبی برپا نہیں ہوئے، خدا کے منہ کی باتوں کا اندراج بائبل میں نہیں لکھا گیا ان 4 صدیوں کا. لیکن جب سائلنس بریک ہوتی ہے، جب یہ پاز کا پیریڈ ختم ہوتا ہے، جب یہ خاموشی کا وقفہ جو 400 برس کے قریب ہے جب یہ ختم ہوتا ہے، تو کتنا بڑا کام ہوتا ہے. خدا کا بیٹا جسم میں آتا ہے، دا انکارنیشن آف دی سن آف گاڈ، دی ورڈ آف گاڈ اینڈ دا فلفلمنٹ آف دی سالویشن پلان اکرز. خدا کے بیٹے یسوع مسیح کا تجسم ہوتا ہے اور نجات کا منصوبہ مکمل ہوتا ہے. خدا نے خاموشی سادھی تاکہ آخر زمانے میں وہ بیٹے کی معرفت کلام کر سکے، کیونکہ لکھا ہے عبرانیوں کے خط میں پہلے ہی باب کی پہلی آیات میں، خدا نے نبیوں کی معرفت حصہ با حصہ کلام کیا لیکن اخیر زمانے میں بیٹے کی معرفت کلام کیا. خدا نے خاموشی سادھی تاکہ وہ زمین پہ کھڑا ہو کے کہہ سکے میں تم سے کہتا ہوں، اور اس کے بارے میں لوگ کہہ سکیں یہ تو صاحب اختیار کی طرح تعلیم دیتا ہے. نبی کہتے تھے خداوند خدا فرماتا ہے، رب الافواج فرماتا ہے، لیکن جب یسوع مسیح خدا کا بیٹا کامل خدا جسم لے کر آتا ہے تو وہ یہ نہیں کہتا کہ دیکھو رب الافواج فرماتا ہے یا خداوند کا کلام سنو، وہ براہ راست کہتا ہے میں تم سے کہتا ہوں. خدا کا یہ خاموشی کا وقفہ ٹوٹتا ہے مسیح کے جسم میں ظاہر ہونے، جسم میں ہو کر کلام کرنے اور نجات کے منصوبے کی تکمیل پر. تو یہ بڑے کام ہمیں بائبل میں، چند بڑے بڑے کام میں نے دیکھے جو میں نے محسوس کیے کہ ان سے پہلے خدا نے خاموشی اپنائی اور پھر جب اس نے خاموشی توڑی تو بڑے بڑے کام کیے. خدا ہمارا جب خاموش ہوتا ہے تو کسی مقصد کے تحت ہوتا ہے، اس کے بھید ہوتے ہیں، اس کی مصلحت ہوتی ہے، اس کا کوئی منصوبہ کوئی پلان ہوتا ہے. خدا کی سائلنس کے پیچھے کوئی مسٹری کوئی سیکرٹ ہوتا ہے، اس کی وزڈم ہوتی ہے. اور جب وہ لمبے عرصے تک خاموش دکھائی دیتا ہے تو یقین کیجئے کہ کوئی بڑا کام کرنے کو ہوتا ہے. سو بائبل بتاتی ہے کہ جب وہ خاموش ہوتا ہے تو پھر بڑے کام کی تیاری ہو رہی ہوتی ہے. اور خدا کا کیلنڈر اپنا ہے، وہ ہماری گھڑیوں اور ہماری سوئیوں اور ہمارے ڈیجٹس اور ہمارے کیلنڈرز کے ساتھ نہیں چلتا. خدا کا اپنا وقت ہے، خدا کے اپنے پلانز ہیں جنہیں ہم سمجھ نہیں سکتے. بائبل جو ہم پر ظاہر کرتی ہے وہ یہ ہے کہ جب جب خدا نے خاموشی اختیار کی لمبے عرصے کے لیے، جب انسانوں نے محسوس کیا کہ وہ خاموش ہے، تب تب کوئی بڑا کام ہوا۔ اب سوال بنتا ہے کہ خدا کی خاموشی جب ہمیں محسوس ہو، When we feel that God is silent, how shall we respond? ہم کیا کریں؟ What shall we do when God seems silent? جب خدا خاموش محسوس ہو تب ہم کیا کریں؟ فرسٹریٹ ہوتے ہیں، جھنجھلاتے ہیں ہم، پریشان ہوتے ہیں، بیتاب ہوتے ہیں، دعائیں کرتے ہیں، خدا جواب نہیں دیتا، ہم مناجات کرتے ہیں، we plead and there is no answer from God. We got frustrated, پریشان ہو جاتے ہیں اور بڑی الجھن میں آ جاتے ہیں۔ کیا کریں ہم کہ جب محسوس ہو کہ آسمان سے جواب نہیں ملتا، ہماری دعائیں پتہ نہیں سنی جاتی ہیں یا نہیں، ہماری دعاؤں کا جواب نہیں مل رہا اور خدا جواب میں کوئی کام نہیں کر رہا، اور زبور نبی اس کے الفاظ میں کہ وہ کوئی بھلائی کا نشان بھی نہیں دے رہا، تو کیا کریں ہم؟ کیا کریں؟ کس طرف جائیں؟ خدا کا کلام اس میں ہماری رہنمائی کرتا ہے کہ ہم تیش میں نہ آئیں، ہم جھنجھلائیں نہیں، ہم پینک نہ ہو جائیں، ہم غصے میں نہ آ جائیں، ہم اتاولے نہ ہو جائیں، ہم جلدی میں نہ ہو جائیں، ہم عجلت کا شکار نہ ہو جائیں، ہم خدا کے بارے میں حوصلہ نہ چھوڑ دیں اور غصہ نہ کرنا شروع کر دیں۔ وی شیل ناٹ لوز آر ٹیمپر، آر پیشنس، آر کولنس۔ ایک شخص تھا، حکمران ہے، پونتیوس پلاتوس، پونتیوس پائلٹ، اس کے سامنے مجسم خدا کھڑا تھا، اس سے سوال کرتا ہے اور یسوع خاموش ہے، وہ جواب نہیں دے رہا، تو پلاتوس جھنجھلا جاتا ہے، ہی لاسٹ ہز ٹیمپر، وہ غصے میں آ جاتا ہے، وہ تیش میں آ جاتا ہے، وہ فرسٹریٹ ہو جاتا ہے اور یسوع کو کہتا ہے، تو مجھے جواب نہیں دیتا، تو نہیں جانتا کہ مجھے تیری جان لینے کا بھی اختیار ہے، تجھے چھوڑ دینے کا بھی، دھمکیاں دینے پہ آ گیا۔ ہم اپنے باس کے سامنے، مالک کے سامنے، جو ہم جس کے ہم متحد کام کرتے ہیں، ان کے سامنے ہم جب بات کر رہے ہوتے ہیں تو محتاط ہوتے ہیں کہ کوئی لفظ نہ نکل جائے ہماری زبان سے کہ جو ان کی شان میں گستاخی سمجھا جائے۔ تو جب خدا کے حوالے سے ہم سوچتے ہیں وہ جواب نہیں دے رہا، تو تیش میں نہیں آنا، غصے میں نہیں آنا، جھنجھلانا نہیں ہے، فرسٹریٹ نہیں ہونا، ٹیمپر لوز نہیں کرنا، سیلف کنٹرول رکھنا ہے، ضبط رکھنا ہے، اپنے مزاج کو کنٹرول رکھنا ہے، اور کوئی غلط بات منہ سے نہیں نکالنی کہ خدا نہیں سن رہا تو ایسا کر دوں گا اور ویسا کر دوں گا۔ بعض لوگ سمجھتے ہیں کہ ہمارے خاندان میں موت ہو گئی تو ہم خدا سے ناراض ہو گئے، خدا نے کیوں میرا گھر کا فرد لے لیا، کیوں ہمارا یہ نقصان ہونے دیا، اور وہ ایمان کو کھو دیتے اور ایمان سے گمراہ ہو جاتے ہیں اور وہ خداوند پر توکل چھوڑ دیتے ہیں، خدا کے بارے میں ایسی باتیں کرتے ہیں جو اس کی شان کے مطابق نہیں ہیں۔ سو ہم تیش میں نہ آئیں، ہم غصے میں نہ آئیں، بلکہ دھیان رکھیں کہ ہم کہیں غیر معبودوں کی طرف تو نہیں چلے جا رہے، خدا نہیں سن رہا تو چلو کسی اور مورت اور صورت کے سامنے چلے جاتے ہیں، خدا کی طرف سے جواب نہیں مل رہا تو چلو کسی نے بتا دیا فلاں جگہ ایک بڑے کرنی والے پیر صاحب ہیں اور وہ آپ کا کام کر دیں گے۔ خدا کی طرف سے اگر خاموشی ہمیں محسوس ہو رہی ہے تو ہم غیر معبودوں کے پیچھے نہ جائیں۔ وی شیل ناٹ گو آفٹر ادر گاڈز، وی شیل ناٹ گیٹ انوالوڈ ان رانگ پریکٹسز، ہم کوئی غلط حرکتیں نہ کریں، ہم بدی اور ناراستی نہ کریں، ہم روحانی زناکاری میں نہ پڑ جائیں۔ وی شیل ناٹ گیٹ انوالوڈ ان اسپرچل ایڈلٹری، ہم खुदा को छोड़कर किसी और की तरफ ना जाएं, हम गैर माबूदों की तरफ ना जाएं, हम दम तावीज करवाने की तरफ ना चले जाएं, हम कोई चिल्ला और कोई टूना कोई टोटका करवाने की तरफ ना चले जाएं, हम किसी से मुस्तकबिल का हाल पूछने ना चले जाएं, हम किसी से फूंक मरवाने ना चले जाएं, हम किसी से कोई दम करवाने ना चले जाएं। बचें। समुएल की किताब पहली किताब है और उसका बाब नंबर 28 है। साउल बादशाह को जब खुदा की तरफ से जवाब नहीं मिल रहा था, खुदा नाराज हो चुका था उससे, तो वो ऐसी औरत के पास चला गया जो जादू करनी थी और जो जादुई अमल करती थी। खुदा ने इसको नापसंद फरमाया। हम खुदा को खामोश महसूस करें तो गैर माबूदों की तरफ ना जाएं, कोशिश करें खुदा की तरफ रजू लाएं, खुदा के करीब होने की कोशिश करें। खुदा खामोश महसूस हो रहा है, उसके पास जाएं, खुदा के करीब हो जाएं। टर्न टू द लॉर्ड, खुदा की तरफ जाओ, खुदा को मनाने की कोशिश करो। ट्राई टू कन्विंस हिम, उसको मनाने की कोशिश करो। Try to reconcile with him, उसके साथ फिर से मेल मिलाप की कोशिश करो, क्योंकि हो सकता है कि हमने किसी लफ्ज के साथ, हमने किसी हरकत से, हमने किसी काम और सोच से खुदा को नाराज कर दिया है, और हमने खुदा को बात करते हुए टोक दिया हो, हमने खुदा के मशवरों को रद्द कर दिया हो और खुदा खामोश हो गया हो। खुदा खामोश महसूस हो तो खुदा की तरफ जाओ, खुदा के करीब जाओ, उसके कदमों में आ जाओ और उसके सामने झुक जाओ और उससे कहो, तू बात क्यों नहीं कर रहा। खुदा खुद ये राह देता है। सुलेमान से बात करते हुए जब हैकल की तकदीस के वक्त, जब उसने दुआएं की इतनी ज्यादा खुदा के हजूर, इतनी लंबी दुआ तवारीख की किताब में लिखी हुई है, और खुदा से उसने बहुत कुछ मांगा, फिर खुदा सुलेमान पर जाहिर हुआ, उससे बात की तो कहा, तब अगर मेरे लोग जो मेरे नाम से कहलाते हैं खाक सार बनकर दुआ करें और बुरी राहों से फिरें, मेरे दीदार के तालब हों यानी तौबा करें और मेरी ख्वाहिश रखें, मुझे मिलने की ख्वाहिश रखें, मेरी तरफ वापस लौटें, तो मैं आसमान पर से सुनकर उनका गुनाह मुआफ करूंगा और उनके मुल्क को बहाल कर दूंगा। यह फॉर्मूला खुदा ने खुद दिया। अगर खुदा जवाब नहीं दे रहा, अगर खुदा खामोश महसूस हो रहा है, इफ वी सीम दैट गॉड इज साइलेंट, टर्न टू द लॉर्ड, डोंट गो अवे फ्रॉम गॉड, टर्न टू द लॉर्ड, उसके करीब जाए। जमीन पर हमारे रिश्ते जब हमसे नाराज होते हैं तो दूरियां बढ़ा देने से मसले हल नहीं होते, करीब आने से मसले हल हो जाते हैं। बैठ जाएं, बात करें, मसले हल हो जाएंगे। खुदा के साथ भी हमारा मामला ऐसा होना चाहिए कि जब हम महसूस करें कि खुदा जवाब नहीं दे रहा, खुदा को ज्यादा वक्त दे दें, खुदा की बारगाह में गुजार दें वक्त, उसके सामने सर झुका दें, अपने हालात उसके कदमों में रख दें और उस पर यह जाहिर कर दें कि हम तेरे ही हैं और तुझसे जुड़े हुए हैं और तेरे ही पास आते हैं, हम किसी और की तरफ नहीं जाएंगे। जैसे शागिर्दों ने कहा था, खुदावन तुझे छोड़ हम किसके पास जाएं, जिंदगी की बातें तो तेरे पास है। हल मुश्किल और मुसीबतों का जिंदा खुदा के पास है। अगर वो खामोश है तो उसे मनाने की कोशिश करो, अगर वो खामोश है तो उसके पास जाओ, उसकी हजूरी में जाओ। गोइंग टू द प्रेजेंस ऑफ द लॉर्ड एंड ट्राई टू रेकनसाइल विद हिम इन द नेम ऑफ जीसस, यस्सु के नाम में उसे मनाने की कोशिश करो, उसे बताओ कि यस्सु पर मेरा ईमान है, जब वो सजा ले चुका तो मुझे क्यों सजा मिलती है, जब वो मेरे हिस्से के दुख सह चुका तो मुझे क्यों मिलते हैं, यस्सु के नाम में मेरी मुसीबत और मुश्किल को हल कर दे, उसके करीब जाएं। अगर कोई प्रॉब्लम है तो खुदा बता भी देगा कि मैं इस वजह से नाराज़ हूँ तुझसे, मैं इस वजह से तुझसे बात नहीं कर रहा था, खुदा जाहिर कर देगा। तो जब खुदा खामोश महसूस हो तो उसकी तरफ जाएं, उससे दूर ना जाएं, उसकी तरफ जाएं और खुदा की प्यास रखें अपने दिल में, खुदा के लिए तड़प रखें, चीजों के लिए नहीं, बरकतों के लिए नहीं, नेमतों के लिए नहीं, ब्लेसिंग्स और गिफ्ट्स के लिए नहीं, वेल्थ के लिए नहीं, बड़ी पोजीशंस के लिए नहीं, अपने लिए ईज और फैसिलिटीज के लिए नहीं, खुदा को अपने फायदे फरार बेनिफिट यूज करने की कोशिश मत करें। खुदा को यह बताएं कि तू खामोश है लेकिन मेरी रूह तेरी प्यासी है, जैसे हरनी पानी के नालों को तरसती है वैसे ही मेरी रूह जिंदा खुदा की प्यासी है। आई लॉन्ग फॉर यू, मुझे तेरी प्यास है, मुझे तेरी जरूरत है। तू खामोश है, मुझे अच्छा नहीं लग रहा, मेरी जिंदगी का क्या फायदा अगर तू ही खामोश रहेगा। तो खुदा को बताएं कि तेरा बोलना, तेरा बात करना, तेरा कम्युनिकेट करना कितना इंपॉर्टेंट है, कितना जरूरी है मेरे लिए। खुदा को बताएं कि तू मेरे लिए जरूरी है, मुझे तेरी प्यास है। आई नीड यू, आई नीड यू, मुझे तेरी जरूरत है, मुझे तेरी प्यास है। मेरी रूह जिंदा खुदा की प्यासी है, मैं उसका लफ्ज सुनने का मुश्ताक हूं। मेरे दिल में ख्वाहिश है कि मैं अपने खुदा की बात सुनूं, खुदा का चेहरा मेरी तरफ हो, वो मुझसे बात करे। खुदा को बताएं, उसकी हजूरी में गिर कर उसे बताएं, गिड़गिड़ा के बताएं कि मुझे तेरी जरूरत है, तू मुझसे अपना मुंह ना मोड़, तू मुझसे खामोश ना रह, तू क्यों चुप है। दाऊद की तरह उससे दुआ करें, फरियाद करें, तू क्यों खामोश है। खुदा से कहें मुझे तेरी जरूरत है, मुझे तेरे कलाम की जरूरत है, क्योंकि तेरा कलाम सच्चाई है और तेरा कलाम जिंदगी है, तेरे कलाम में जिंदगी की बात है। सो खुदा खामोश महसूस हो तो उसकी प्यास रखें, खुदा को तलाश करें, खुदा को पाने की कोशिश करें। यह ना करें कि ठीक है अगर नहीं जवाब देता तो ना से किसी और दरवाजे पे जाते हैं, नहीं, खुदा को नहीं छोड़ना और उसकी प्यास रखनी है। चीजों की प्यास नहीं रखनी, खुदा की प्यास रखनी है। हालात की बेहतरी की प्यास नहीं रखनी बल्कि प्यास खुदा की रखनी है। लॉन्ग नॉट फॉर ब्लेसिंग्स, फॉर गॉड अलोन। खुदा की तलाश करेंगे, खुदा की प्यास रखेंगे तो जब खुदावन चौपान हो जाता है, व्हेन ही इज आवर शेपर्ड वी शैल नॉट नीड एनीथिंग, हम किसी चीज के मोहताज ना होंगे, हमें कमी ना होगी जब खुदा हमारा चौपान, हमारा शेपर्ड हो जाता है। तो वी लैक नथिंग व्हेन ही इज आवर शेपर्ड। और जब खुदा खामोश हो तो सब्र से खुदा की आस रखें। वेट पेशेंटली फॉर गॉड, वेट पेशेंटली। हमें किसी इंसान से, बहुत बड़े ऑफिसर से काम हो, किसी सरकारी महकमे में, किसी गवर्नमेंट ऑफिस में जाएं, हमें वहां बैठना पड़ जाए, हम इंतजार करते हैं कि मेरा काम है, मेरा काम है, मैं बैठूंगा जब तक कि मेरी बारी नहीं आती, मुझे काम है यहां पर, भले टोकन का सिस्टम हो या वैसे ही लाइन लगी हो, हम इंतजार करते हैं ताकि मेरी बारी आए, मेरी टर्न आए और फिर मेरा काम हो जाए। खुदा के मामले में हम खुदा को लिस्ट देकर, डिमांड लिस्ट देकर, और फिर कहते हैं जी जवाब नहीं अभी तक आया, अभी तक जवाब नहीं आया, अभी तक डिलीवरी नहीं हुई हमारे पास। खुदा से जो मांगा था वो डिलीवर नहीं हुआ, वो हमें पहुंचा नहीं है, पोस्टमैन नहीं आया, डाकिया नहीं आया, डिलीवरी पर्सन नहीं आया कि वो हमें सामान दे दे। हम इंतजार नहीं करते, खुदा की तरफ से खामोशी है, जवाब नहीं मिल रहा तो सब्र से खुदा की आस रखें। वेट पेशेंटली। जबूर नंबर 40 जिसकी तलावत हुई थोड़ी देर पहले, मैंने सब्र से खुदावन का इंतजार किया, उसकी आस रखी। जबूर 62:5 आए थे कि तुम मेरी जान खुदा का इंतजार कर, उस पे आस रख, उससे उम्मीद रख। खुदा की ही आस रखनी है हमें, हमें खुदा ही का इंतजार करना है, हमें खुदा के कलाम का इंतजार करना है, खुदा की तरफ से जवाब का इंतजार करना है, खुदा की तरफ से निशान का इंतजार करना है, खुदा की तरफ से काम का इंतजार करना है। वेट पेशेंटली। जकरिया ने और एलिशबा ने कितना इंतजार किया था, बुढ़ापा आ गया था, उम्मीद के बरस जा चुके थे, अब ऐसी हालत भी नहीं रही थी कि जिसमें औलाद जन सकते। लेकिन वो खुदावंद के साथ वफादार रहे, वो जोड़ा खुदा के साथ वफादार रहा। जवानी से बुढ़ापा आ गया, औलाद नहीं हुई, लेकिन खुदा से वफादार रहे, खुदा की खिदमत नहीं छोड़ी, खुदा के घर में खिदमत नहीं छोड़ी। जब बारी आ गई खुदा की पाक बारगाह में जाकर खिदमत करने की, फरिश्ता उतर आता है, कहता है कि तेरी दुआएं सुन ली गई हैं, जो तू करता रहा है, जो तू अपनी बीवी के साथ मिलकर करता रहा है। तुम दोनों रास्तबाज, बाइबल में लिखा है कि वो जोड़ा रास्तबाज था, खुदा के खौफ में रहता था, वो खुदा से नाराज नहीं हुए, उन्होंने खुदा को छोड़ा नहीं, वो दुआएं करते रहे, करते रहे, करते रहे। और फिर वो दिन आ गया कि जब उनकी दुआओं का जवाब लेकर जिब्राइल फरिश्ता उतर आता है। सब्र से खुदा की आस रखनी है, जब खुदा खामोश महसूस हो सब्र से खुदा का इंतजार करें, उसके जवाब का इंतजार करना है। और जब खुदा खामोश महसूस हो तो उसके कामों पर निगाह करें, उसके जो काम जो उस दुनिया में करता है उन पर निगाह करें, क्योंकि हमने सीखा कि अक्सर खुदा अल्फाज में नहीं कामों से बोलता है। खुदा अपने कामों से जाहिर करता है कि वो मौजूद है, वो काम कर रहा है, वो हमारी सुन रहा है, वो हमारे हालात सुन रहा है। आज भी ईमानदारों के तजुर्बे हैं, एक्सपीरियंसेस ऑफ बिलीवर्स इस तरह के हैं कि जब हम दुआ करते हैं खुदावन तू हमारी ये प्रॉब्लम हल कर दे, तो खुदा आवाज नहीं देता हमें कि बेटा मैंने तेरी आवाज सुन ली है तो मैं उसको हल कर दूंगा, वो कर देता है और हम समझते हैं जवाब आ गया, हल हो गया। मैंने अपनी जिंदगी में बतेरे तजुर्बे ऐसे किए हुए हैं, खुदा की आवाज नहीं सुनी लेकिन उसका काम देखा। 3 बार मेरे दोनों बच्चों की, जेन और जॉनथन, दोनों के बोन्स में फ्रैक्चर्स हुए, 3 बार दोनों बच्चों की हड्डियों में फ्रैक्चर्स हुए। और परेशानी और तकलीफ का वो वक्त था हमारे लिए बतौर वालिदैन अपने बच्चों को हड्डियों के फ्रैक्चर के साथ देखना। 3 बार जब मैं उन्हें लेके अस्पताल गया, एक्सरे उनके हुए, मैंने एक्सरे रूम में खड़े होकर दुआ की, खुदावन मैं चाहता हूं कि तू डॉक्टर्स पर जाहिर करे कि इनको तकलीफ क्या हुई है, इनके बदन में क्या प्रॉब्लम हुआ है, लेकिन मैं ये चाहता हूं कि डॉक्टर पर जाहिर होने के बाद यह बीमारी, यह तकलीफ, यह रोग खत्म हो जाए। क्योंकि हमें तो पता नहीं होता था कि बच्चा क्यों रो रहा है, क्यों उसके बदन की हरकत मुतासर है, वो क्यों मूवमेंट नहीं कर रहा, हमें नहीं पता होता था। जब डॉक्टर के पास जाते वो कहते हैं हम एक्सरे करेंगे, देखते हैं कि ये जिस्म का हिस्सा क्यों स्वेल है, क्यों काम नहीं कर रहा और क्यों यहां दर्द है, तो मैं दुआ करता खुदावन इस एक्सरे रूम में खड़ा होकर दुआ करता हूं बच्चों की प्रॉब्लम डॉक्टर पर जाहिर कर, और जब जाहिर हो जाए तो उसी लम्हे खत्म भी कर दे। मैंने 3 बार लाउड स्पीकर में या सामने खड़े होकर खुदा ने मुझसे बात करते हुए मैंने खुदा को नहीं पाया। यकीन कीजिए 3 बार जब अस्पताल से घर पहुंचते थे बच्चे बिल्कुल नॉर्मल हो चुके होते थे। और आज भी उनकी हड्डियों में, उनके बदन के उन हिस्सों में दोबारा प्रॉब्लम नहीं हुआ, खुदा का शुक्र है वो नॉर्मल हैं। मुझे अपनी जिंदगी में ये इस बात का तजर्बा है 2001 में जब डॉक्टर्स ने कह दिया कि तुम्हें ट्यूबरक्लोसिस है, तुम टीबी के मरीज हो, मैंने खुदावंद के हजूर गिड़गिड़ा के, इल्तजा करके, जमीन पर झुक के दुआ की खुदावंद मुझे इस बीमारी से छुटकारा दे। खुदावंद ने मुझे छुआ, अपनी कुदरत मेरे जिस्म में दाखिल की जिसे मैंने महसूस किया। अल्फाज नहीं सुने, खामोश रहा, लेकिन काम से उसने जाहिर किया कि मैंने तेरी सुन ली और मैं जवाब दे रहा हूं और काम कर रहा हूं। खुदा के कामों पर निगाह करें, वो लफ्जों में नहीं बात कर रहा तो उसके काम देखो कि वो काम कर रहा है हमारे लिए। खुदा की खामोशी को यह मत समझें कि वो कहीं चला गया, उसको मेरी फिक्र नहीं है या वो कुछ कर नहीं सकता, वो कर रहा है, उसके कामों पर ध्यान करो। खुदा अय्यूब से और उसके दोस्तों से जब बात करता है कहता है मेरी कुदरत के काम देखो, तुम कहते हो खुदा खामोश है, मेरे काम बोलते हैं। जबूर 46 है और 8वीं आयत, आओ देखो खुदा के अजीब कामों को कि उसने जमीन पर क्या क्या वीरानियां की हैं। اور رومیو پہلا باب 20 آیت ہے کہ اس کی قدرت، اس کی صفتیں، اس کا جلال، اس کا اختیار اس دنیا میں ظاہر ہوتا ہے اس کے کاموں سے، اس کی بنائی ہوئی چیزوں سے۔ سو ہم خدا کو جب خاموش محسوس کریں تو اس کے کاموں پر نگاہ کریں، خدا کو جب خاموش محسوس کریں تو اس کے لکھے ہوئے کلام پر توجہ کریں۔ میڈیٹیٹ اپون دا ریٹن ورڈ آف گاڈ۔ خدا کے خادم نے کہا ہے کہ اگر آپ کی بائبل بند ہے تو یہ شکایت مت کرو کہ خدا بات نہیں کر رہا، اس کو کھولو گے تو وہ بات کرے گا۔ خدا کا کلام پڑھیے، وہ اس میں سے بات کرتا ہے۔ میرے اپنی زندگی کے تجربے ہیں، وہ اپنے کلام میں سے مجھ سے بات کرتا ہے ہر روز، وہ اپنے کلام میں سے مجھ سے بات کرتا ہے، وہ مجھے سکھاتا ہے، میری تربیت کرتا ہے۔ جب میں کلیسیا کے لیے خدا سے کہتا ہوں، خداوند تو کیا چاہتا ہے تیرے لوگوں کو سکھاؤں، وہ اپنے کلام میں سے میرے سامنے، میرے دل میں، میرے ذہن میں وہ ایسی باتیں لے آتا ہے جو اس کے کلام میں سے ہیں، اور میں انہی جگہوں کو پڑھتا، انہی کو سوچتا ہوں، انہی پہ دھیان کرتا ہوں، اور خدا کے وہ کام، اس کی باتیں، اس کی تعلیم ایک ترتیب میں میرے سامنے آ جاتی ہے۔ خدا مجھ سے سنائی دینے والی آواز میں بات نہیں، اپنے کلام میں سے بات کرتا ہے، اور اس وقت بھی وہ اپنے کلام میں سے اپنی کلیسیا سے مخاطب ہے۔ خدا کا کلام، اس پر دھیان کرنا ہمیں خدا کی آواز سے متعارف کرواتا ہے۔ یہ خدا کا کلام ہے، اس کی سانس سے نکلا ہوا کلام ہے، اور اس پر دھیان کرنے سے ہمیں خدا کی باتیں پتہ چلتی ہیں کہ وہ کیا کہہ رہا ہے۔ بائبل بند کر کے کہیں خدا بات نہیں کرتا تو یہ آپ کی غلطی ہے، میری غلطی ہے۔ وی آر رانگ اف وی سے گاڈ از ناٹ ٹاکنگ ٹو می وین آور بائبل از کلوزڈ۔ کھولیے اسے، اسے پڑھیے تو خدا بات کرے گا اس میں سے۔ خدا کے لکھے ہوئے کلام پر دھیان کریں، میڈیٹیٹ کریں، اس پر بار بار دھیان کریں، اتنا غور کریں کہ آپ کو اس کے کلام میں سے سمجھ آ جائے کہ وہ کیا کہتا ہے۔ میں پہلے بھی بتا چکا، میڈیٹیٹ اور دھیان کے لیے اوریجنلی اس کی سینس یہ ہے، اس کا مفہوم یہ ہے کہ جیسے جانور اپنے منہ میں چارہ لیتا ہے، اسے بدن میں لے جاتا، پھر واپس لے کے آتا، اپنے منہ میں اس کی جگالی کرتا ہے، اتنا چیو کرتا ہے، اتنا چیو کرتا ہے کہ اس کے پورا جوس، اس کا پورا عرق نکال لیتا ہے، اور وہ اس کے بدن میں تقویت دیتا ہے۔ خدا کے کلام کو ہم اتنا پڑھیں، اتنا غور کریں، اس پہ بار بار کریں، بار بار کریں کہ ہمیں اس میں سے سمجھ آ جائے کہ خدا کیا کہہ رہا ہے۔ بائبل پڑھنے سے خدا بات کرتا ہے ہم سے۔ بائبل بند کریں تو شکایت مت کریں کہ خدا بات نہیں کرتا، جب خدا خاموش دکھائی دے تو اس کے کلام میں سے پڑھیے، خدا ضرور بات کرے گا۔ اور خدا کے وفادار خادموں کے ذریعے سنائے جانے والے کلام پر غور کریں۔ خدا اپنے نبیوں کے ذریعے لوگوں سے بات کرتا رہا، خدا رسولوں کے ذریعے بات کرتا رہا، خدا نے اپنے بیٹے کے ذریعے لوگوں سے کلام کیا، اور خدا نے مقرر کیا ہے کہ ہم جو اس کی پاک انجیل کے خادم ہیں، ہمیں جنہیں اس نے اپنے خادم بنایا ہے، ہمیں اس نے کلیسیا پر چرواہے اور استاد کی خدمت سونپی ہے، تو خدا ہمارے ذریعے بات کرتا ہے، اپنے کلام میں سے وہ ہمارے دل میں ڈالتا ہے، ہمارے ذہن میں ڈالتا ہے، وہ ہمارے اندر اپنا کلام اڈیلتا ہے، اور ہمیں وہ مجبور کر دیتا ہے یرمیا کی طرح کہ وہ مجھے چین نہیں لینے دیتا خدا کا کلام جب تک میں اسے سنا نہ لوں۔ خدا کے وفادار خادم، ہر کوئی خدا کا وفادار خادم نہیں ہے، بتھیرے ہیں جو ایسی باتیں کرتے ہیں کہ آپ کے لیے یہ ہو جائے گا، وہ ہو جائے گا، آپ ایسے کر لو۔ نہیں، جو خدا کے وفادار سچے خادم ہیں ان کے ذریعے خدا کا کلام ملے گا، اور اس کی نشانی یہ ہوگی کہ وہ کبھی اس کتاب کے خلاف نہیں ہوگا۔ جو کلام اس کتاب سے ہٹ کے ہوگا، جو کلام کوئی بھی سنائے، غلطیوں کے خط میں لکھا ہے، پولوس رسول کی معرفت روح القدس نے لکھوا دیا ہے کہ اس خوشخبری سے ہٹ کے جو ہم نے تمہیں سنا دی، اگر آسمان کا فرشتہ بھی کوئی اور خوشخبری دے تو وہ لعنتی ہوگا۔
इस किताब से हट के अगर कोई आपको तालीम दे और कहे ये कर लो और वो कर लो और ऐसा कर लो, उसका यकीन मत करें, क्योंकि वो खुदा का वफादार खादिम और इस पाक किताब का वफादार मुनाद नहीं है। सो खुदा जब खामोश दिखाई दे तो उसके खादिमों के मुंह से निकलने वाला कलाम सुनिए, क्योंकि वो खुदा के कलाम में से दयानतदारी से आपसे बात करते, आपको तालीम देते, आपकी इस्लाह करते, आपकी रहनुमाई करते। सो अपनी कलीसिया के पास आसमान से जुड़े रहिए, उसके जरिए तालीम पाइए, उसके जरिए खुदा आपको रहनुमाई बख्शेगा और आपको बताएगा कि आप क्या करें या आपको किस राह पे चलना है। खुदा जरूर अपनी मर्जी जाहिर करता है अपने खादिमों के वसीले से, उस कलाम से जो उसके खादिम कलीसिया में और खानदानों में अदा करते हैं। और फिर खुदा पाक रूह को मौका दें कि वो खुदा की तहकीबातें जाहिर करे। खुदा का कलाम समुंदर से गहरा है, बहुत वसी है, ना कोई इसकी हदों को नाप सका है और ना उनको बयान कर पाया है। खुदा के कलाम को जो उसने कह दिया पूरे तौर पर कोई अपने इहाते में नहीं ले सका, तो उसकी खामोशी को कोई कैसे बयान कर सकता है। मेरे समेत दुनिया का कोई शख्स खुदा की खामोशी को हकीकी तौर पर दुरुस्ती के साथ ट्रांसलेट नहीं कर सकता। नो वन कैन ट्रांसलेट द साइलेंस ऑफ गॉड ट्रूली अनलेस गॉड हिमसेल्फ रिवील्स। दुनिया का कोई शख्स मेरे समेत खुदा की खामोशी की तर्जुमानी नहीं कर सकता जब तक कि खुदा खुद ना बताए कि मैं क्यों खामोश हूं। खुदा का रूह तह की बातें जानता है, बाइबल में लिखा है कि रूह तह की बातें जानता है। खुदा पाक रूह से कहिए कि तू भेद की बातें मुझ पर खोल दे, तू खुदा की तह की बातें मुझे बता दे, तू मुझ पर जाहिर कर। ए खुदा के पाक रूह, तू जो जिंदा खुदा का रूह है, तू जो बेटे का रूह है, तू जो हिकमत फहम और खिर्द का रूह है, तू मुझ पर जाहिर कर कि खुदा की खामोशी का मतलब क्या है। खुदा पाक रूह को मौका दें कि वह हमारी जिंदगियों में उतर आए, हमारी जिंदगियों का कंट्रोल संभाल ले और हम पर जाहिर करे खुदा की खामोशी का मतलब क्या है और उसमें हमें क्या करना है। खुदा रूह जिंदा है, वो कामिल खुदा है, वो ज़रूर हमारी रहनुमाई करता है। और आखिरी बात, खुदा पर एतमाद करें। मुझे समझ नहीं आ रही चीज़ों की, कोई बात नहीं, खुदा पर एतमाद करें, उस पर भरोसा रखें कि वो जो करता है वो ठीक करता है। खुदा के सुपुर्द कर दें अपना आप, खुदा के हाथों में दे दें अपना आप। खुदावंद यीशु मसीह ने सलीब पर यह जरूर कहा है, मेरे खुदा तूने मुझे क्यों छोड़ दिया। लेकिन आखिर में उसने यह कहा, ए बाप मैं अपनी रूह तेरे हाथों में सौंपता हूं। अगर खुदा खामोश लगे, अगर खुदा जवाब नहीं दे रहा, अगर खुदा की तरफ से वाज़े पैगाम नहीं आ रहा, तो फिर खुदा से दूर नहीं जाना। अपना आप, अपना खानदान, अपने हालात, अपनी सिचुएशंस खुदा के हाथों में दे दें। खुदावंद मैं अपना सब कुछ तेरे हाथों में सौंपता हूं, सौंपती हूं और एतमाद करती हूं कि तू जो करेगा दुरुस्त करेगा। जबूर नंबर 131। ऐ खुदावंद मेरा दिल मगरूर नहीं और मैं बुलंद नजर नहीं हूं, ना मुझे बड़े बड़े मामलों से कोई सरोकार है, ना उन बातों से जो मेरी समझ से बाहर हैं। यकीनन मैंने अपने दिल को तस्कीन देकर मुतमईन कर दिया है, मेरा दिल मुझ में दूध छुड़ाए हुए बच्चे की मानिंद है। हां जैसे दूध छुड़ाया हुआ बच्चा मां की गोद में, ऐ इसराइल अब से अबद तक खुदावंद पर एतमाद कर। ट्रस्ट इन गॉड दैट हिज डिसीशंस एंड वर्क्स आर राइटियस। खुदा पर एतमाद करें कि वो जो कर रहा है वो दुरुस्त है, वो खामोश है तो दुरुस्त है, वो बोल रहा है तो दुरुस्त है, वो कुछ कर रहा है तो दुरुस्त है। अगर मेरी समझ में कोई बात नहीं आ रही
तो मेरा काम यह है कि मैं खुदा से कहूँ, मुझे समझा दे, मुझे बता दे मैं क्या करूँ, मैं किस राह पे चलूँ। खुदावंद ज़रूर करता है, अपने लोगों को रहनुमाई देता है, उनसे बात करता है। खुदा हमेशा खामोश नहीं रहेगा, वो बात करेगा, वो अपने लोगों से बात करेगा। अगर इस वक्त दुनिया में हम सबों को लग रहा है कि खुदा तमाम हालात के बारे में हमें बता नहीं रहा कि किस तरफ जाएं और क्या करें और किस तरफ जाएंगे हम, तो यकीन करें कि खुदा कुछ बड़ा करने को है, बहुत बड़ा करने को है। मुकाशवा की किताब में भी एक खामोशी का जिक्र है जो मुस्तकबिल से ताल्लुक रखती है। 8वां बाब है मुकाशवा की किताब का, रेवलेशन चैप्टर 8 फर्स्ट वर्स। जब उसने 7वीं मोहर खोली तो आध घंटे के करीब आसमान में खामोशी रही, और मैंने उन 7 फरिश्तों को देखा जो खुदा के सामने खड़े रहते हैं, और उन्हें 7 नरसिंगे दिए गए। जब खुदा खामोश दिखे तो समझ लो कुछ बड़ा होने को है, जब खुदा खामोश दिखे तो समझ लो वो कुछ करने को है, जब खुदा खामोश महसूस हो तो जान लो कि कुछ उसके दिल में और उसके जहन में चल रहा है। सुनना चाहो, जानना चाहो तो उसके करीब चले जाओ, उससे कहो अगर मेरी गलती और ख़ता है तो माफ़ कर दे और मुझे बता दे, मुझ पर जाहिर कर दे कि मैं क्या करूँ, तेरी खामोशी मुझसे बर्दाश्त नहीं होती, तू मुझसे बात कर, क्योंकि तेरे बातें ज़िंदगी देती हैं।